بسم الله الرحمن الرحيم. قال امير المؤمنين عليه الصلاه والسلام اوصيكم بتقوى الله ونظم امركم. محترم برادران، بزرگان و خواہران محترم، آپ سب یہاں پر تشریف فرما ہیں. امامیہ اسٹوڈنٹس آرگنائزیشن پاکستان کے طلبہ و طالبات کے موجودہ مسئولین ہونے کے ناطے سے، جو اس الہی تنظیم کے لیے اپنی ذمہ داریاں، اس کو ان الہی اہداف کی طرف لے جانے کے لیے، ان اہداف کی طرف اپنے سفر کو جاری رکھنے کے لیے، اس سال میں جن برادران اور خواہران کو یہ ذمہ داری ملی ہے کہ وہ اس تنظیم کے پلیٹ فارم سے اپنی الہی مسئولیت کو سر انجام دیں، وہ یہاں تشریف لائے، ہم انہیں خوش آمدید کہتے ہیں. اسی طرح ہمارے وہ سینئر برادران و خواہران کے جو امامیہ اسٹوڈنٹ آرگنائزیشن پاکستان کے ادارہ تربیت المہدی تربیتی مرکز کے ساتھ وابستہ ہوئے اور انہوں نے یہ عہد کیا کہ وہ تنظیم کے اس تربیتی مرکز کے ذریعے تربیتی عمل کو آگے بڑھانے کے لیے اپنی ذمہ داریاں سر انجام دیں گے، تحسین کے مستحق ہیں یہ سب افراد کے یوں تشریف لائیں، اور انشاءاللہ اس بابرکت محفل کے نتیجے میں ہم اپنی ذمہ داریوں کو احسن طریقے سے سر انجام دے سکیں گے. میں اپنی گفتگو کا آغاز قائد مقاومت سید حسن نصر اللہ کے اس فرمان سے کروں گا کہ جسے انہوں نے 34 روزہ جنگ کا جب جشن منایا جا رہا تھا تو اپنی سپیچ کے افتتاحیے کے طور پہ جس بات کو کہا اور پوری دنیا کی اٹھی ہوئی نگاہوں کو، پوری دنیا کے سوالیہ نشان کو، یہ جو یہ جاننا چاہتے تھے کہ حزب اللہ کی فتح، اس تنظیم کی فتح کس چیز کی مرہون منت ہے، کن عوامل کی بدولت ہے، وہاں اپنے ان تمام عوامل کو دو نکات میں اور دو فیکٹرز میں، دو ایلیمنٹس میں خلاصہ کیا اور تمام مستضعفین کے لیے بالعموم اور الہی تحریکوں کے لیے بالخصوص بتایا کہ ہماری یہ فتح، ہماری یہ کامیابی دو فیکٹرز کی مرہون منت ہے. کیا فرمایا رہبر مقاومت نے؟ فرمایا پہلا فیکٹر ہماری کامیابی کا وہ مانوی فیکٹر ہے، وہ الہی فیکٹر ہے کہ جس کے اوپر حزب اللہ یقین رکھتی ہے. یعنی اگر ہم کامیابی، کوئی حزب اللہ کی کامیابی جاننا چاہتا ہے تو اس کا ایک بازو، اس کا ایک پر کہ جس سے حزب اللہ پرواز کرتی ہے، وہ مانویات کا بازو ہے، جس میں کیا ہے، جس میں نصرت الہی ہے، جس میں عزاداری سید الشہداء ہے، جس میں دعا و مناجات ہے. قائد مقاومت نے فرمایا کہ یہ حزب اللہ کی کامیابی کا ایک ایلیمنٹ ہے. لیکن کیا فرمایا کہ یہ ایلیمنٹ اکیلا بھی کسی الہی تنظیم کو کامیابی سے ہمکنار نہیں کر سکتا. حزب اللہ کی کامیابی کا دوسرا فیکٹر مینجمنٹ، ٹیکنالوجی، آپ اسے جو بھی نام دیں، یعنی ان تمام ذرائع سے استفادہ کرنا ہے کہ جس کو آپ مینجمنٹ کہہ سکتے ہیں، ٹیکنالوجی کہہ سکتے ہیں، یعنی ان دو فیکٹرز کے ذریعے اس الہی تنظیم نے یہ کامیابی حاصل کی. لہذا عزیز دوستو، ہماری آج کی اس ورکشاپ کا، ہمارے آج کے اس پروگرام کا مقصد بھی ہے کہ جو برادران و خواہران اس الہی تنظیم سے وابستہ ہوئے ہیں، ہماری تنظیم ایک ایسا ٹریننگ پلیٹ فارم مہیا کرے کہ جس میں ان دونوں فیکٹرز کے حوالے سے ہمارے مسئولین کو ایکوپ کیا جا سکے، ان کو اپ گریڈ کیا جا سکے تاکہ وہ اپنے الہی اہداف حاصل کر سکیں. درود بر محمد و آل محمد. آج سے چند سال پہلے میں نے اسی طرح کی ایک ورکشاپ اٹینڈ کی، آئی ایس او نے ہی یہ موقع دیا، اور انشاءاللہ ہمارا یہ جو مینجمنٹ والا سیکشن ہے اس میں ہمارے نہایت ہی قابل استاد برادر ڈاکٹر سکلین صاحب کے، جن کی مینجمنٹ میں ڈاکٹریٹ بھی ہے، وہ میرے بعد اگلے سیشن سے خطاب کریں گے. یہ غالباً 96 کی بات ہے, جمران میں ایک وہ مقام ہے جہاں اس ان سالوں میں 96 میں ISO کی سالانہ ورکشاپ ہوتی تھی, وہاں وہ ورکشاپ کے لیے آئے جیسا کہ آج بھی آئیں گے. انہوں نے ایک بڑی پیاری مثال دی جو میں ہمیشہ مینجمنٹ کی کسی کلاس سے پہلے ضرور نقل کرتا ہوں. انہوں نے کہا کہ ایک کتاب میں ایک کارٹون بنا ہوا تھا کہ ایک شخص ہے کہ جسے جہاز میں سفر کرنے کا موقع ملا ہے. جہاز میں بعض اوقات ہنگامی حالات پیش آ جاتے ہیں اور ایمرجنسی کیس میں آپ کو ڈائیو کرنا پڑ سکتا ہے, جہاز سے پیراشوٹ لے کے چھلانگ لگانی پڑتی ہے. تو وہ شخص کی ایک تصویر ہے کہ ایک جہاز ہے, وہ فضا میں ہے, اس میں ایک شخص ہے کہ جس کی کمر پہ پیراشوٹ بندھا ہوا ہے اور وہ جہاز سے چھلانگ لگانے لگا ہے, لیکن اس حالت میں اس کے ہاتھ میں ایک کتاب ہے, اس کے ہاتھ میں ایک کتاب ہے جس کے اوپر لکھا ہوا ہے ڈائیونگ میڈ ایزی. یعنی وہ ایک اس تصویر میں دکھایا گیا کہ وہ پیراشوٹ کمر پہ باندھ کے جہاز سے چھلانگ لگانا چاہتا ہے اور وہ ایک کتاب پڑھ رہا ہے جو ڈائیونگ کے بارے میں ہے کہ جب آپ جہاز سے چھلانگ لگائیں تو پیراشوٹ کیسے آپریٹ ہوگا. تو انہوں نے بڑی پیاری بات کی کہ ہماری مثال بھی ISO کے برادران و خواہران کی مثال بھی اکثر ایسی ہوتی ہے کہ ہم اپنی ذمہ داریوں پہ آ جاتے ہیں, ہمیں ساری چیزوں کا بوجھ بھی ہمارے کاندھوں پہ آ جاتا ہے. ایسے میں ہم وہ ٹیکنیک سیکھ رہے ہوتے ہیں کہ جس کے ذریعے ہم نے اپنی ذمہ داری کو انجام دینا. لہٰذا یہ ایک کافی مشکل صورتحال ہوتی ہے کہ آپ کو ایک صورتحال درپیش ہو جائے اور اس دوران آپ یہ سیکھیں کہ اس صورتحال کا کیسے مقابلہ کرنا ہے, آپ اس کے بارے میں ٹریننگ اس وقت لینا شروع کریں. اسی لیے معصوم نے فرمایا کہ ذمہ داری آنے سے پہلے ہی انسان کو چاہیے کہ وہ اپنی تربیت کرے تاکہ اگر اس کی کاندھوں پہ کوئی ذمہ داری آتی ہے تو وہ اس کے لیے آمادہ ہو. لہٰذا یہ آمادگی انشاءاللہ ہماری چونکہ الہی ذمہ داری ساری زندگیوں پہ محیط ہے, اسی لیے یہ جو ہماری ٹریننگز ہیں یہ کسی ایک سال کے لیے نہیں ہے کہ ہم کہیں کہ اس سال کے کتنے منتھس گزر چکے ہیں. میرا خیال ہے تنظیمی سال کے دو تین چار ماہ تو گزر چکے ہیں, لیکن چونکہ ہم یہ سمجھتے ہیں کہ یہ ذمہ داری ساری زندگی سر انجام دینے والی ہے, لہٰذا انشاءاللہ یہاں پہ جو مینجمنٹ کی یا اس طرح کی جو ٹریننگز ہوں گی وہ ہماری پوری زندگی میں کام آئیں گی. بر محمد والے محمد صلوات. جو موضوع آج کے لیے یہاں پہ مجھے دیا گیا ہے وہ پروجیکٹ مینجمنٹ ہے. ہم نے اس موضوع کا انتخاب اس لیے کیا کہ ہمارے یہاں پہ کچھ ساتھی ISO کے موجودہ مسئولین ہیں, اسی طرح کچھ وہ برادران و خواہران ہیں کہ جنہوں نے ISO کے شعبہ تربیت میں آگے جا کے مینجمنٹ کرنی ہے, پروگراموں کو ہو سکتا ہے انہیں مختلف پروگرامز آرگنائز کرنے پڑیں, انہیں مختلف طرح کے کاموں کو سر انجام دینا پڑے, اس لیے ہم نے ایسے موضوعات رکھے ہیں کہ جو آپ کو اپنے علاقوں میں جا کے اس چیز میں مدد دیں کہ آپ نے پروگراموں کو کیسے مینیج کرنا ہے. تو اسی طرح انہی موضوعات میں سے ایک موضوع پروجیکٹ مینجمنٹ بھی ہے, کیونکہ ISO کے اکثر پروگرامات جو ہیں وہ پروجیکٹس کے زمرے میں آتے ہیں, اس لیے ہم نے اس موضوع کا انتخاب کیا ہے. میں چاہوں گا کہ تھوڑا بہت ان پٹ آپ احباب کی طرف سے بھی آتا رہے تاکہ ہم اپنے اس پروگرام کو اور اپنے اس ٹائم کو زیادہ انٹریکٹیو بنا سکیں. تھوڑا سا میں یہ ان پٹ لینا چاہوں گا کہ آپ میں سے کسی نے پروجیکٹ مینجمنٹ پہ پہلے یہ کوئی کورس کیا ہوا ہو تو ذرا ہاتھ کھڑا کیجیے گا تاکہ مجھے ذرا شرکا کا اندازہ ہو سکے. پروجیکٹ مینجمنٹ پہ پہلے اگر کوئی ٹریننگ لے چکا ہے تو وہ ہاتھ کھڑا کیجیے. ٹھیک ہے. اچھا, ایک اور کوسچن سے تھوڑا سا مجھے آئیڈیا ہو جائے گا کہ ہم کس حد تک ہم نے بات کو کہاں سے لے کے چلنا ہے. پروجیکٹ سے ہم کیا کہنا چاہتے ہیں, جب ہم لفظ پروجیکٹ استعمال کرتے ہیں تو ہماری کیا مراد ہوتی ہے, کوئی اگر اس میں ان پٹ ڈالے. اس کے بعد انشاءاللہ میں کوسچنز کم کروں گا تاکہ ویسے کسی حد تک انٹریکٹیو بنانے کے لیے کر سکتے ہیں. جی پروجیکٹ کسے کہتے ہیں؟ اچھا جی پروجیکٹ یعنی کوئی ایسی چیز جس کی وجہ سے ہم کسی بھی چیز کو کہہ سکتے ہیں کہ یہ پروجیکٹ ہے, اگر وہ چیز اس کے اندر نہ پائی جائے تو ہم اس کو پروجیکٹ نہیں کہہ سکتے. जी यहाँ एक अच्छी टर्म आई, विद इन टाइम इन्होंने कहा, यानी जी। और यहाँ से कोई और बात आ रही थी जी, जी खारान की तरफ से कोई आवाज आ रही, प्लानिंग हो जिसमें इनका कहना है, ठीक है। सही सही, बिल्कुल सही। हाँ जी, हम यानी बाज चीज़ें ऐसी हैं कि जिनको जिन चीज़ों को मद्देनज़र रखते हुए जब हम कोई काम सर अंजाम देते हैं तो वो प्रोजेक्ट कहलाता है। जिसमें से एक दोस्त ने बड़ी प्यारी बात की कि प्रोजेक्ट वो हो सकता है कि जिसमें टाइम वाइज जो बाउंड हो, यानी टाइम के, ये अभी इन्होंने लिखा हुआ है यहाँ इस स्लाइड में, आप देख सकते हैं कि जिसमें ये आम प्रोग्राम भी ऐसे होते हैं कि जो लोगों के जरिए सर अंजाम पाते हैं, ये इसमें आप ये देख सकते हैं कि प्रोजेक्ट और नॉर्मल प्रोग्राम में क्या फर्क हो सकता है। परफॉर्म्ड बाय पीपल, कोई भी प्रोग्राम ऐसा नहीं होता है सारे ही जो लोगों के जरिए अंजाम पाते हैं। कंस्ट्रेंट बाय लिमिटेड रिसोर्सिस, किसी दोस्त ने बात की कि रिसोर्सिस के जरिए जो कंस्ट्रेंट हो, ये भी कोई ऐसी बात नहीं है जो प्रोजेक्ट की खसूसियत हो। यहां तक चीज है जो कॉमन है, ऑपरेशन में भी पाई जाती है और प्रोजेक्ट में भी पाई जाती है। प्लानिंग, किसी खार ने बात की कि जिसमें प्लानिंग हो उसे हम प्रोजेक्ट कहते हैं, तो प्लानिंग भी प्रोजेक्ट की ऐसी खसूसियत नहीं है कि जो सिर्फ प्रोजेक्ट ही से मुतालिक हो। इन दोस्त ने बड़ी प्यारी बात की थी कि जो टाइम बाउंड हो, जिसका एक स्पेसिफिक स्टार्ट एंड स्पेसिफिक एंडिंग हो, हमारा कोई भी एक्टिविटी, कोई भी प्रोग्राम जिसका स्पेसिफिक स्टार्ट और स्पेसिफिक एंडिंग हो, नुक्ता आगाज और इख्तिताम हो, और वो एक यूनिक प्रोग्राम हो, उसको हम प्रोजेक्ट कह सकते हैं। यानी कि हमारे बाज काम ऐसे होते हैं कि जो रूटीन में चलने वाले होते हैं, ऑन गोइंग होते हैं, उनका कोई नुक्ता आगाज या इख्तिताम इस तरह से नहीं होता, उन्हें ऑपरेशंस कहते हैं, और जो खास टाइम पे ख़त्म हो जाते हैं उन्हें प्रोजेक्ट्स कहते हैं। खैर, ये एक डेफिनेशन थी, इससे हम आगे गुजरेंगे, इसमें फंसना मकसूद नहीं है। यानी किसी भी काम को हम अगर प्रोजेक्ट के अंदाज में सर अंजाम देना चाहते हैं तो हमें उसका एक नुक्ता आगाज और एक नुक्ता इख्तिताम मुअय्यन करना होगा, तभी वो प्रोजेक्ट की डेफिनेशन में आ सकता है। बर मोहम्मद वाले मोहम्मद सलावाद। टेम्पररी विद ए बिगनिंग एंड एंड, वही बात जो अभी आपसे की, क्रिएट्स ए यूनिक प्रोडक्ट सर्विस और रिजल्ट। यानी प्रोजेक्ट होने के लिए ज़रूरी है कि आपने उससे जो चीज़ प्रोड्यूस करनी हो वो बड़ी वेल डिफाइंड और यूनिक हो। जैसा कि हम अगर आज के इस प्रोग्राम की बात करें तो जाहिर है इसकी आउटपुट वो ट्रेनिंग है कि जो आपको दी जानी है, डन फॉर ए पर्पज़, उसका एक पर्पज़ भी डिफाइंड हो, हैज़ इंटर रिलेटेड एक्टिविटीज़, और उसकी जो एक्टिविटीज़ हैं वो आपस में इंटर रिलेटेड हो। अच्छा, अब हम आगे बढ़ते हैं। ये तो हो गई प्रोजेक्ट की तारीफ। प्रोजेक्ट मैनेजमेंट क्या है? प्रोजेक्ट मैनेजमेंट एप्लीकेशन ऑफ स्किल्स, टूल्स एंड टेक्निक्स टू प्रोजेक्ट एक्टिविटीज टू मीट प्रोजेक्ट रिक्वायरमेंट। यानी जब हम ऐसे स्किल्स से आगाही हासिल करते हैं, जब हम ऐसे स्किल्स को जानते हैं कि जिनके जरिए हम अपने प्रोजेक्ट की रिक्वायरमेंट को पूरा कर सकें, तो इस प्रोसेस को प्रोजेक्ट मैनेजमेंट कहते हैं। यानी आपको ऐसे स्किल्स के साथ रूशनास कराना, ऐसे स्किल्स की आपके अंदर आगाही पैदा करना, आपको वो स्किल्स इम्पार्ट करना कि जिसके ज़रिए जब आपको कोई ऐसा प्रोग्राम दरपेश हो जो प्रोजेक्ट के ज़ुमरे में आए, उसको हम प्रोजेक्ट मैनेजमेंट कहेंगे। अच्छा, अभी जो हमने अपनी अभी तारीफ करके गुजरे हैं, इसमें से ISO के कौन कौन से प्रोग्राम हैं जो प्रोजेक्ट के ज़ुमरे में आते हैं, और कौन से ऐसे प्रोग्राम्स हैं जो ऑपरेशंस के ज़ुमरे में आते हैं, अगर कोई इसकी मिसाल दे तो? हमने कहा कि जिसका एक नुक्ता आगाज़ और नुक्ता इख्तिताम हो, उसको हम प्रोजेक्ट कह सकते हैं। तो आपके ISO के सालाना प्रोग्राम में प्रोजेक्ट से रिलेटेड कौन से प्रोग्राम हैं और ऑपरेशन से रिलेटेड कौन से हैं? जी हाँ जी,
अच्छा, और आप कुछ سوری پروگرام جو ہے یہ
صحیح. ہاں جی میں آپ کو, آپ نے اچھی مثال دی, میں آپ کو دوستوں نے تقریباً پروجیکٹس کی مثال تو بالکل صحیح دی. جیسے آپ کہتے ہیں کہ ہم ایک ورک شاپ منعقد کرنا چاہتے ہیں, اس تاریخ کو کریں گے, اس جگہ پہ کریں گے, یہ بڑا کلیئر سی بات ہے کہ یہ ایک پروجیکٹ ہے. اسی طرح ہم نے کنونشن کا انعقاد کرنا ہے, بڑا واضح بات ہے یہ ایک پروجیکٹ ہے, ایک خاص تاریخ کو شروع ہوگا, ایک خاص کو ختم ہوگا. آپریشنز ایسے ہوتے ہیں کہ جو روٹین میں چلنے والے پروگرام ہیں. مثال کے طور پہ ISO کے ہفتہ وار دروس, کوئی اگر آپ اس کو پروجیکٹ کے انداز میں کرنا چاہیں, اچھا کسی بھی کام کو آپ چاہیں تو اس کو پروجیکٹ کے انداز میں کر سکتے ہیں. میں مثال دیتا ہوں, ISO کے ہفتہ وار دروس یہ پروجیکٹ نہیں ہے, یہ ایک آپریشنل پروگرام ہے, کیونکہ یہ ختم نہیں ہونا چل رہا ہے ایک مطلب, اور اس کی کوئی ڈیفینیٹ اینڈنگ نہیں ہے, سارا سال ہوتا رہے گا, آئندہ آنے والے سال میں بھی ہوگا, اس لیے ISO کے ہفتہ وار دروس پروجیکٹ کے زمرے میں نہیں آتے. اچھا اگر ہم ان بعض ایسے روٹین کے کاموں کو بہتر بنانا چاہیں تو اس کا یہ طریقہ ہوتا ہے کہ آپ کہتے ہیں کہ اس کو ایک پروجیکٹ میں بدل دیں. آپ نے پتہ نہیں اپنے طور پہ کبھی یہ, میرا خیال ہے پرماننٹ مارکر کا استعمال ہو گیا اس پہ, کسی روٹین کے آپریشن کے پروگرام کو بہتر بنانے کا ایک طریقہ یہ ہوتا ہے کہ آپ اس کو پروجیکٹ میں تبدیل کر دیں. اس سے مراد کیا ہوتی ہے؟ اس سے مراد یہ ہوتی ہے جیسے مثال کے طور پہ آپ کے ہفتہ وار دروس ہیں, ہم ایک مثال دیتے ہیں چونکہ تربیت سے متعلق بھی ہے یہ ہمارا پروگرام تربیتی مسئولین. آپ یہاں سے جانے کے بعد ایک کام کرنا چاہتے ہیں کہ ہم ہفتہ وار دروس کو بہتر بنائیں, تو ہم نے کہا اس کو بہتر بنانے کے طریقوں میں سے ایک طریقہ یہ ہے کہ اس کو پروجیکٹ میں تبدیل کر دیں. اس سے مراد کیا ہے؟ اس سے مراد یہ ہے کہ آپ, ویسے تو یہ ایک روٹین کا کام ہے, پروجیکٹ میں بدلنے کا طریقہ یہ ہے کہ آپ اس کی ایک مدت معین کریں کہ 3 ماہ میں ہم نے 12 ہفتہ وار دروس کا انعقاد کرنا ہے اور اتنی لوکیلٹیز میں کرنا ہے, مثلا 15 لوکیلٹیز میں کرنا ہے. جب آپ اس کو ایک خاص مدت میں معین کر دیں گے, اس کے اندر کنسٹرینٹ کر دیں گے, تب یہ ایک پروجیکٹ میں بدل جائے گا اور پھر آپ اس کو پروجیکٹ مینجمنٹ کے انداز میں کر سکتے ہیں. اس کا ایک نقطہ آغاز اور نقطہ اختتام ہو گیا ہے. اس وقت اس کو سر انجام دینے میں جب ہم ورکنگ کریں گے تو وہ پروجیکٹ کہلائے گا, اور اس کے نتیجے میں ہم کافی ساری بہتریاں کر سکتے ہیں اور اس کو اچھا بنا سکتے ہیں. لہٰذا آپ اپنے بعض روٹین کے آپریشنل ورکس کو اگر بہتر بنانا چاہیں تو اس کو ہم پروجیکٹ میں تبدیل کر سکتے ہیں. درود بر محمد و آل محمد. یہاں پہ ہم ایک مثال لیتے ہیں, مینجمنٹ ٹریننگ کی مثال, اور یہ جو ہم اپنے اندر یہ سکل پیدا کرنا چاہ رہے ہیں مسئولیت کے دوران, الہی ذمہ داری کے دوران, ان سکلز کی مثال ایسے ہی ہے جیسے ویٹ لفٹنگ یا وزن اٹھانا ہوتا ہے. یہ جو ذمہ داری ہے, یہ جو مسئولیت ہے جو ہمیں دی گئی ہے, جس کے تحت ہم نے اپنے الہی اہداف کو آگے بڑھانا ہے, جیسا کہ ویٹ لفٹنگ کرنے والا شخص اگر اس کی کیپیبلٹی رکھتا ہو, اگر اس کی صلاحیت رکھتا ہو, تو وہی ایکسرسائز اس کے ارتقاء اور اس کی گروتھ کا باعث بنتی ہے, اسے آگے لے جانے کا باعث بنتی ہے, اس کو ڈیولپ کرتی ہے. لیکن اگر اس کی استعداد سے زیادہ ہو تو وہ کیا کرتی ہے؟ اس کو ڈپریس کر دیتی ہے, اسے نقصان دیتی ہے, فائدہ نہیں دیتی. اسی طرح مسئولیت ہے, ذمہ داری ہے, ISO کی ہو یا کسی बिजनेस ऑर्गेनाइजेशन की हो या किसी भी तरीके की हो, अगर हम अपने अंदर वो स्किल्स पैदा कर लिए हैं, अपने अंदर वो सलाहियत पैदा कर ली है, तो वो जिम्मेदारी हमें इर्तका और कमाल की तरफ लेके जाएगी। और अगर हमने अपने अंदर वो स्किल्स और सलाहियत पैदा नहीं की है, तो वो जिम्मेदारी हमें कमाल और तरक्की की तरफ ले जाने की बजाय हमारे लिए मुश्किल का बाइस होगी। हम अक्सर एक मिसाल देते हैं और हमने ये प्रैक्टिकली देखा भी है ISO के दोस्तों में। बाज़ औक़ात एक दोस्त आपको बहुत खुश अखलाक, हंसने वाला और बहुत ज़्यादा सोशलाइज दिखाई देता है। कुछ अरसे के बाद आपकी उससे मुलाकात होती है, तो आप देखते हैं कि उसके अंदर वो खुश अखलाकी और वो फ्रेंडलीनेस और वो हंसी और वो सारा कुछ ख़त्म हो गया। तो पता चलता है कि क्या हुआ कि जी वो डिविजनल सदर बन चुके हैं या बन चुकी हैं। अच्छा जी, ये आप अगर डिविजनल सदर बने हैं तो ये आपको क्या हो गया? इससे पहले तो आप बहुत खुशगवार थे, बहुत आपकी अंदर वो शगुफ्तगी पाई जाती थी। तो उससे ये सामने आता है कि इंसान को जिम्मेदारी तो मिल गई, लेकिन उसने अपने आप को उन स्किल्स के साथ आरास्ता नहीं किया, अपने अंदर वो टेक्निक्स डिवेलप नहीं की कि जिसके ज़रिए वो उस जिम्मेदारी का बोझ उठा सके। ऐसे में वो जिम्मेदारी उसको बेहतरी की तरफ ले जाने की बजाय उल्टा डिप्रेशन का बाइस बनती है। इसलिए हमें जब भी हमारे लिए कोई प्रोजेक्ट या कोई ऐसी, हमने चूंकि इन चीज़ों को सर अंजाम देना है, लिहाजा हमें अपने स्किल्स वाली साइड को ज़्यादा बेहतर बनाना चाहिए ताकि हमारी वो शगुफ्तगी भी बरकरार रहे और हम अपनी जिम्मेदारी को भी बेहतर तरीके से सर अंजाम दे सकें। बर मोहम्मद वाले मोहम्मद सलावत। सकलैन भाई ने आना है, उनकी कौन आ रही है, मेरा कॉल बंद कर दिया। प्रोजेक्ट की सक्सेस के फैक्टर क्या है, हमारा अगला नुक्ता, कि अगर हम एक प्रोजेक्ट को कामयाबी से हमकिनार करना चाहते हैं तो उसके फैक्टर्स क्या हैं। इनमें से कुछ चीज़ों को हम स्किप करते हुए कुछ चीज़ों को फोकस करेंगे। मिसाल के तौर पे यहाँ तीसरा एक नुक्ता लिखा हुआ है, क्लियर स्टेटमेंट ऑफ रिक्वायरमेंट्स, कि जब भी हम किसी प्रोजेक्ट को प्रोजेक्ट के अंदाज में सर अंजाम देना चाहें तो हमें उसकी रिक्वायरमेंट्स पता होनी चाहिए कि इसकी लवाजमात क्या हैं। लवाजमात काफ़ी तरह के हो सकते हैं, ह्यूमन रिक्वायरमेंट्स हैं कि इसमें इंसानी रिक्वायरमेंट्स कितनी हैं, टेक्निकल रिक्वायरमेंट्स क्या हैं इसकी वो हमें पता होनी चाहिए, मैनेजमेंट रिक्वायरमेंट क्या है हमारी वो हमें उसकी पता होनी चाहिए। मिसाल के तौर पे अगर वाइट बोर्ड मौजूद है तो उसका क्या होना चाहिए, मार्कर भी होना चाहिए, लेकिन वो चलता भी हो ताकि असद भाई को प्रॉब्लम ना हो लेक्चर देने में। अच्छा, इसी तरह सक्सेस फैक्टर में प्रॉपर प्लानिंग है, रियलिस्टिक एक्सपेक्टेशंस हैं, स्मॉल प्रोजेक्ट माइलस्टोन्स हैं। मैं इस नुक्ते पे थोड़ी सी आपको तवज्जो दिलाना चाहूँगा, स्मॉल प्रोजेक्ट माइलस्टोन। माइलस्टोन क्या होता है, जब आप सफ़र कर रहे होते हैं तो रास्ते में आपको फासला बताने के लिए बोर्ड लिखा हुआ होता है कि आपका फासला इतना रह गया। कुल मुसाफत अगर 50 किलोमीटर थी तो माइलस्टोन पे लिखा होगा कि अब 45 रह गई, 40 रह गई, 15 रह गई। तो इसी तरह आपको अपने किसी भी काम में, अपने प्रोजेक्ट्स में माइलस्टोन्स का तायुन करना होता है। माइलस्टोन्स किसी प्रोजेक्ट में ऐसी चीज़ें, ऐसे निशान होते हैं कि जो आपको फासले का पता दे सकते हैं कि आप अपनी मंजिल से कितने दूर हैं, आपका फासला कितना तय हो चुका है या कितना रह गया है। हम जब भी अपना कोई प्रोग्राम करें उसके अंदर हमें चाहिए कि जिस तरह हम रास्ते के लिए माइलस्टोन्स होते हैं, हम उस प्रोग्राम को भी ब्रेक डाउन करके उसको माइलस्टोन्स उसके लिए मुहैया करें कि जो हमें बताता रहे कि हम कितना आगे बढ़ चुके हैं। कंपिटेंट स्टाफ, ऑनरशिप, क्लियर विजन एंड ऑब्जेक्टिव्स, हार्ड वर्किंग एंड फोकस स्टाफ। ठीक है, ये बहरहाल कुछ चीज़ें थी जो कि प्रोजेक्ट सक्सेस के फैक्टर्स हैं। हमारे तंजीमी अमूर में नॉर्मली कॉस्ट के ऊपर इतनी ज़्यादा बात नहीं होती, लेकिन चूंकि प्रोजेक्ट मैनेजमेंट किसी भी काम में बहरहाल वसाइल एक अहम चीज़ है اور الہی تنظیم میں اس چیز کی اور بھی زیادہ اہمیت ہونی چاہیے کہ وسائل کا استعمال کیسا ہو. تو پروجیکٹ مینجمنٹ بیسیکلی ان تین چیزوں کو لے کے چلنا چاہ رہی ہوتی ہے کہ کسی بھی کام کو سر انجام دینے کے لیے کتنے کم ٹائم میں سر انجام دینا ہے, اس کی کوالٹی کیسی ہونی چاہیے, اور کتنے منیمم وسائل کے ساتھ ہم انہیں سر انجام دے سکتے ہیں. ان تینوں چیزوں کے خیال رکھنے کو پروجیکٹ مینجمنٹ کہا جا سکتا ہے. کہ آپ ہر وقت اس چیز کے اوپر نظر رکھیں کہ جو پروجیکٹ اور جو کام آپ کر رہے ہیں اس کو کس طرح سے منیمم ٹائم میں کر سکتے ہیں, منیمم کاسٹ کے ساتھ کر سکتے ہیں, اور میکسیمم کوالٹی کے ساتھ کر سکتے ہیں. یہ ان تین فیکٹرز کو آپ جتنا اچھا کنٹرول کریں گے اتنا ہی بہتر آپ پروجیکٹ مینجمنٹ کر رہے ہیں. اسی طرح جب بھی آپ کسی پروجیکٹ کے دوران یا اپنے آرگنائزیشن پروسیس کے دوران کاموں سے روبرو ہوں تو نارملی یہ ریکمینڈ کیا جاتا ہے کہ آپ کو ایک ٹائم مینجمنٹ گریڈ بنانی ہوتی ہے کہ جس میں آپ اپنے کاموں کو ان چار خانوں میں سے کسی ایک جگہ پہ لے کے آتے ہیں کہ ہمارا کام اس ریکٹینگل میں ہمارا کوئی بھی کام کہاں فال کرتا ہے. جب بھی آپ کوئی کسی کام کو پروجیکٹ مینجمنٹ کے ذریعے کرتے ہیں تو آپ کو یہ اپنے لیے ریکٹینگل ڈرا کرنی چاہیے. یہ آپ اپنے انداز میں کسی بھی طرح سے بنا سکتے ہیں. ہر کام اس میں سے کسی ایک ریکٹینگل میں فال کرے گا اور اسی سے ہی اس کی اہمیت کا اجاگر ہوگی. ذرا آپ اس ریکٹینگل کو تھوڑا سا ریڈ کرنے کی کوشش کیجئے اگر نظر آ رہی ہے تو, کہ آپ کو اس سے کیا سمجھ میں آتا ہے کہ آپ نے اپنے کاموں کو اس ٹائم مینجمنٹ گریڈ کے مطابق آپ نے اپنے کاموں کو ڈیوائیڈ کرنا ہے اور اس کے مطابق آپ نے اس کی اہمیت کو دیکھنا ہے. جی کوئی سمجھ پا رہے ہیں تو ذرا تھوڑا سا سمجھائیے اسے. یہ اتنا سلو نہیں تھا ویسے, یہ کوئی آپ کے درمیان آ کے ذرا شاید ڈپریس ہو گیا. جی یہ چارٹ بیسیکلی آپ کے کاموں کو ان کی امپورٹنس اور ارجنس کے لحاظ سے ڈیوائیڈ کر رہا ہے. امپورٹنٹ تو واضح ہی ہے, اہم ہونے کو کہتے ہیں, اور ارجنٹ ہونا اہمیت کے ساتھ ساتھ جب اس میں ٹائم کے فیکٹر کو بھی آپ ایڈ کر دیتے ہیں تو وہ ارجنٹ کا تصور پیدا ہوتا ہے. یعنی ایک کام اہم ہے اور ارجنٹ ہے, اس کا مطلب ہے کہ یہ کام اپنی ترتیب کے اعتبار سے تمام کاموں سے زیادہ ضروری ہے. اٹ مینس کہ یہ امپورٹنٹ ہے یا اہم ہے. اور ارجنٹ ہونے کا مطلب یہ ہے کہ ٹائم کے اعتبار سے بھی ہم اس میں ڈیلے نہیں کر سکتے, اس کو ہم ارجنٹ کہتے ہیں. تو ہم نے اپنے کاموں کو اس کی امپورٹنس اور ارجنٹ کے مطابق تقسیم کرنا ہے. پہلے کالم میں وہ آ جائیں گے جو ارجنٹ بھی ہیں اور امپورٹنٹ بھی ہیں, پھر دوسرے کالم میں امپورٹنٹ بٹ ناٹ ارجنٹ, پھر ارجنٹ بٹ ناٹ امپورٹنٹ, پھر نائدر ارجنٹ نور امپورٹنٹ. میرا یہ سوال ہے کہ اس تقسیم سے آپ کو کیا مدد ملے گی؟ یہ اس طرف کے ساتھی کوئی بتانا چاہیں جی, اس تقسیم سے ہمیں کیا مدد ملے گی؟ جو ہمارا فورتھ کالم میں آئے گا اس کے بارے میں ہمارا, اور جو فرسٹ فورتھ ریکٹینگل میں آئے گا اور جو فرسٹ کوارڈنٹ میں آئے گا, ان دونوں میں کیا فرق ہے؟ جی پرائیورٹائز ہو جائیں گے. یعنی جو موسٹ امپورٹنٹ اور موسٹ ارجنٹ ہے ظاہر ہے اس کو آپ نے سب سے پہلے سر انجام دینا ہے, اور جو چوتھے ریکٹینگل میں فال کرتا ہے یعنی وہ ارجنٹ بھی نہیں ہے اور امپورٹنٹ بھی نہیں ہے, وہ آپ اس کو ڈراپ کر سکتے ہیں. دیکھیے دوستو برادران اور خاران, جب ہم تنظیم میں آتے ہیں اور کاموں کو سر انجام دے رہے ہوتے ہیں تو ہمارے سامنے بہت سارے کام ہوتے ہیں, اور ایک اچھے مینیجر کا سب سے پہلا ہنر یہ ہے کہ وہ اپنے کاموں کو پرائیورٹائز کرے, اور وہ پرائیورٹائزیشن انہی چیزوں کی بنیاد پہ ہوتی ہے, امپورٹنس اور ارجنس کے لحاظ سے. جب تک ہم یہ نہیں کر پائیں گے ہم بہت زیادہ آکوپائی رہیں گے, ہمیں بہت زیادہ کام دکھائی دیں گے, और हम कोई अच्छा आउटपुट प्रोड्यूस नहीं कर सकते। किसी ने एक बड़ी अच्छी बात की थी कि एक इनकार या एक नो कहना मैनेजमेंट का एक पहला स्टेप है, यानी इंसान को हर काम और हर चीज के लिए यस नहीं होना चाहिए। इंसान को कम अहम कामों को और कम अर्जेंट कामों को नो कहना चाहिए, ताकि ज्यादा अहम और ज्यादा अर्जेंट कामों के लिए हमारे लिए जगह प्रोड्यूस हो सके। एक प्रोजेक्ट मैनेजर जो है उसके क्या क्या एरियाज होते हैं, क्या क्या उसके अंदर खसूसियात होनी चाहिए, उन के लिहाज से लीडर एंड मैनेजर, फैसिलिटेटर एंड कोऑर्डिनेटर, कम्युनिकेटर, इसमें जो पांचवा नुक्ता है वर्क अंडर प्रेशर, ये बड़ा इंपॉर्टेंट है। हम बाज़ुकात आम हालात में तो बहुत अच्छा काम करते हैं, लेकिन जिस भी बंदे को प्रोजेक्ट सरंजाम देना है, और बिलखसूस ISO के बाज़ुकात प्रोजेक्ट्स जितने ज़्यादा और जिस अंदाज में अंजाम पा रहे होते हैं, उसमें हमें अपने अंदर ये खसूसियत ज़रूर पैदा करनी चाहिए। वर्क अंडर प्रेशर, इंसान को अपने आप को आमादा करना चाहिए कि वो प्रेशर के हालात में काम कर सके। ये एक अच्छे प्रोजेक्ट मैनेजर की खसूसियत है कि आपको टाइट हालात में भी अपने आप को रिलैक्स करना आना चाहिए, कि आप ये ना हो कि अगर आपने प्रोग्राम करना था वहाँ पे वर्कशॉप में लोग वक्त से कुछ पहले आ गए हैं, अभी खाना लेट है या और बहुत सी मुश्किलात हैं, तो आप के लिए प्रेशर जनरेट हो जाए और आप उस प्रेशर में काम ना कर सकें। अपने अंदर रिलैक्स होने की हमें ये सलाहियत पैदा करनी चाहिए कि हम प्रेशर वाले इन्वायरमेंट में काम कर सकें। गोल ओरिएंटेड के बाद एक और नुक्ता लिखा हुआ है जिसके ऊपर मैं जोर देना चाहूँगा, हमें अपने अंदर वो सलाहियत पैदा करनी चाहिए, वो क्या है, इनोवेटर। रेबरे मौजम ने भी कौन सा साल था जी को ब्रादर, नो आवरी का साल करार दिया था, इसी तरह ये लास्ट ईयर था क्यों जी असद भाई, 2 साल पहले नो आवरी के। एक अच्छे मैनेजर में और बिलखसूस प्रोजेक्ट मैनेजमेंट जो सर अंजाम दे रहा है उसके अंदर इनोवेशन होनी चाहिए। जब हम तंजीम में आते हैं, जो बिलखसूस आप में से अगर किसी को नई मसूलियत जिस भी लेवल की मिली है, किसी को मसलन नायब सदर की मिली है, तो उसने तरबियत के उमूर सर अंजाम देने हैं, उसे इनोवेटर होना चाहिए, नो आवर। कि रूटीन में काम एक खास अंदाज में हो रहा है, ऐसा नहीं है कि वो रूटीन ही हमारे जहन के ऊपर गालिब आ जाए, नहीं, बल्कि हमें इनोवेटर होना चाहिए कि इस काम को डिफरेंटली कैसे सर अंजाम दिया जा सकता है। ये एक खसूसियत होनी चाहिए हमारे अंदर, वर्सटेलिटी, नॉलेजेबल। कन्फ्रंट रिजॉल्व और इसी तरह कन्फ्लिक्ट की रेजोल्यूशन, ये भी जाहिर है जब आप तंजीम में कोई प्रोजेक्ट अंजाम दे रहे होते हैं तो उसमें बहुत से कन्फ्लिक्ट आते हैं, लोग आपस में कन्फ्रंट करते हैं, लोगों के दरमियान आपस में डिफरेंसेस आ जाते हैं, उन्हें कैसे रिजॉल्व करना है, ये भी प्रोजेक्ट मैनेजर की खसूसियत है। जिम्मेदारियां क्या होती हैं, जब भी आप कोई प्रोजेक्ट सर अंजाम दे रहे होते हैं आपने अपने से सीनियर्स को रिपोर्ट करना होता है। मसलन अगर आप डिवीजन में हैं तो आपको मरकज़ को रिपोर्ट करना है, अगर आप डिवीजनल कैबिनेट में हैं तो आपने डिवीजनल सदर को रिपोर्ट करना है। कम्युनिकेट्स विद यूजर्स, जो आपके इर्द गिर्द के लोग हैं आपको उनके साथ कम्युनिकेट करना है। प्लान्स बनाने हैं, शेड्यूल बनाने हैं, रिसोर्सेज को एलोकेट करना है, ख्वा वो इंसानी रिसोर्स हों, टेक्निकल रिसोर्सेज हों या फिनंशियल रिसोर्स हों। मसलन अगर आपके पास एक मल्टीमीडिया है और आपने अपने डिवीजन में तरबियत के प्रोग्राम सर अंजाम देने हैं तो वो आपको उसका एक शेड्यूल बनाना है कि वो किन किन जगहों पर जा सकता है। उलमाए कराम हैं, 2-3 उलमाए कराम हैं, उनको मुख्तलिफ जगहों पर वो करना है, तो उनका रिसोर्स हैं जिनको आपने मुख्तलिफ जगहों पर एलोकेट करना है। बहरहाल ये वो सारे काम हैं कि जो एक मैनेजर को सर अंजाम प्रोजेक्ट मैनेजमेंट के दौरान सर अंजाम देना होता है। बर मोहम्मद वाले मोहम्मद सलावाद। ایک اہم نقطہ کہ جو نوآوری کی بھی ہم نے بات کی اسی سے متعلق کہ جب ہم کاموں کو سر انجام دے رہے ہوتے ہیں تو دو طرح کے کام ہم کر رہے ہوتے ہیں، دو طرح کے مینجمنٹ رول ہوتے ہیں ہمارے، ایک اسٹریٹجک مینجمنٹ اور ایک آپریشنل مینجمنٹ۔ ہمیں ان دونوں کی طرف متوجہ رہنا چاہیے۔ بعض اوقات انسان جب ان دونوں چیزوں میں بیلنس نہیں کر رہا ہوتا تو ہم اپنی تنظیم کو آگے کی سمت میں نہیں لے جا رہے ہوتے، ہم تنظیم کو آگے کی طرف نہیں بڑھا رہے ہوتے۔ بالخصوص ڈوینل لیول پہ اور مرکز لیول کے جو برادران ہیں ان کو ان دونوں کے بیلنس کی طرف متوجہ رہنا چاہیے۔ اسٹریٹجک مینجمنٹ یہ ہوتی ہے کہ آپ تنظیم کے بڑے بڑے کوسچنز کے بارے میں سوچ رہے ہوتے ہیں، تنظیم کیوں گرو نہیں کر رہی، تنظیم کے تربیتی نظام میں کیا شارٹ فال ہے، جس میں آپ نے سواٹ انالیسز کی بھی ٹرمز لی ہے۔ سواٹ انالیسز یہ اسٹریٹجک مینجمنٹ کہلاتا ہے کہ آپ اپنی تنظیم کے لیے اس کی اسٹرینتھ ویکنسز دیکھ رہے ہوتے ہیں کہ ہماری تنظیم میں اسٹرینتھس کیا ہیں، ویکنسز کیا ہیں۔ یہ انٹرنل فیکٹر ہے تنظیم کا کہ تنظیم میں ان سائڈ سے اسٹرینتھ اور ویکنسز کا انالیسز کرنا، اور جب تنظیم کے باہر کے ماحول کو آپ دیکھتے ہیں کہ تنظیم کے باہر تنظیم کے لیے اپرچونٹیز کیا ہیں اور تھریٹس کیا ہیں۔ جب آپ اپنی تنظیم کے لیے یہ کام کرتے ہیں سواٹ انالیسز، اگر آپ تربیت کے ادارے میں ہیں تو آپ تنظیم کے نظام تربیت کا سواٹ انالیسز کریں گے، یعنی تنظیم کے نظام تربیت میں قوتیں کیا ہیں، ویکنسز کیا ہیں، تنظیم کے نظام تربیت کے لیے باہر سے اپرچونٹیز کیا ہیں اور تھریٹس کیا ہیں۔ جب آپ اپنے نظام تربیت کے لیے، خواہ آپ ایک سابقہ دوست ہیں اور ادارہ تربیت سے مربوط ہیں، یا آپ ایک موجودہ شعبہ تربیت کے آئی ایس او کے موجودہ مسئول ہیں، جب آپ اپنی تنظیم کے لیے یہ کام کریں گے تو اس کا مطلب ہے کہ آپ نے آئی ایس او کے شعبہ تربیت کی اسٹریٹجک انالیسز کیا، اسٹریٹجک پلاننگ کی، کہ آپ نے یہ جان لیا کہ شعبہ تربیت کی خوبیاں کمزوریاں اور اس کے لیے باہر سے اپرچونٹیز اور تھریٹس کیا ہیں۔ دوسرا کام جو ہوتا ہے یہ کرنے کے بعد انسان آپریشنز میں انوالو ہو جاتا ہے اور اس کو اس کے مطابق ایکٹیویٹیز سر انجام دینی ہوتی ہیں اور آپریشنز کرنا ہوتی ہیں۔ ایک اچھے مینیجر کی خوبی یہ ہوتی ہے کہ وہ ان دونوں پہلوؤں پہ نظر رکھتا ہے۔ بعض لوگ ایسے ہوتے ہیں کہ وہ بڑے فلاسفیکل قسم کے لوگ ہوتے ہیں کہ ان کی اس چیز پہ بڑی نظر ہوتی ہے، ان کے ذہن میں بہت بڑی بڑی باتیں ہوتی ہیں اور وہ تنظیم کے بارے میں، نکات قوت کے بارے میں بھی بہت کچھ بتا رہے ہوتے ہیں، اور لیکن وہ پریکٹیکلی آپریشنز میں انوالو نہیں ہوتے۔ اور بعض لوگ اس کے برعکس ہوتے ہیں۔ ایک دوست نے بڑی اچھی بات کی کہ شہید ڈاکٹر محمد علی نقوی کی اہم ترین خوبیوں میں سے ایک خوبی یہ تھی کہ وہ بیک وقت ان دونوں محاذوں میں بہت آگے تھے۔ اسٹریٹجک پلانر کے طور پہ بھی وہ بہت ڈیپتھ میں جا کے سوچتے تھے، اور جب آپریشنز کا مرحلہ آتا تھا اور کاموں کو سر انجام دینے کا مرحلہ آتا تھا تو وہ بہت اچھے آپریشن لیڈر بھی تھے۔ تو آپ دوستوں سے بھی یہ توقع ہے کہ ہمیں اپنی تنظیم کے لیے اور شعبہ تربیت کے لیے ان دونوں امور کو سر انجام دینا ہے۔ احسن بھائی آپ ذرا میری مدد کیجیے گا تھوڑا سا، یہ بر محمد والے محمد صلوات۔ ملٹی میڈیا کا، سوری میں اس تک نہیں پہنچ پا رہا تھا، سوری ٹائم لگ رہا تھا۔ جی جی شکریہ۔ جی ہم ایک اہم نقطے کی طرف آتے ہیں۔ کتنے منٹ؟ جب ہم نے پروجیکٹ مینجمنٹ کے انداز میں کسی کام کو سر انجام دینا ہے تو ہم نے एक्टिविटी चार्ट अपने कामों को, जिस भी प्रोजेक्ट को हम सर अंजाम दे रहे हैं, हमने उसकी एक्टिविटी ऑर्गेनाइजेशन करनी है। वर्कशॉप को अंजाम देना, ये हमारा एक प्रोजेक्ट है। हमारी वर्कशॉप फ़र्ज़ करें 5 अगस्त से लेके 15 अगस्त तक बमरोड के मुकाम पर या पिशावर में या कराची में किसी भी जगह पे एक वर्कशॉप है। तो प्रोजेक्ट मैनेजमेंट के अंदाज में जब आप सर अंजाम देंगे तो इसका सबसे पहले एक्टिविटी ऑर्गेनाइजेशन आप करेंगे। अब ये आ रहा है, मुझे ये नहीं पता कि ये कैसे ख़त्म हो सकता है, ये नहीं अंदाजा। एक्टिविटीज इन ए प्रोजेक्ट शुड बी ऑर्गेनाइज टू प्रोड्यूस टेंजिबल आउटपुट्स फॉर मैनेजमेंट टू जज प्रोग्रेस। हमें अपनी एक्टिविटीज को आउटपुट के खास टारगेट के साथ मेंशन करना चाहिए। माइलस्टोन्स आर द एंड पॉइंट ऑफ ए प्रोसेस। माइलस्टोन्स का तायुन करना चाहिए और उसका एक्टिविटी और माइलस्टोन चार्ट बनाना चाहिए। सबसे पहले तो हमने एक माइलस्टोन जब अपने लिए मुअय्यन किए तो वो इस अंदाज में एक फ्लो की सूरत में दिखाई देते हैं कि पहले फिजिबिलिटी वाला फेज़ होगा तो उसमें से फिजिबिलिटी रिपोर्ट बनेगी, यूज़र रिक्वायरमेंट एवेल्यूएशन रिपोर्ट, आर्किटेक्चरल डिज़ाइन सिस्टम रिक्वायरमेंट। खैर ये थोड़ा सा आपसे इरेलेवेंट हो जाता है। मैं जिस चीज़ की तरफ आपको लेके आना चाह रहा था वो ये है कि प्रोजेक्ट को सरंजाम देते वक्त आपको प्रोजेक्ट का एक्टिविटी चार्ट बनाना है कि उस पूरे प्रोजेक्ट की जो सब एक्टिविटीज़ हैं वो आप एक कॉलम में लिखेंगे। बड़ी ये सिंपल सी बात है जो कि आप रूटीन में बनाते भी होंगे कि आपने प्रोजेक्ट की एक्टिविटीज़ एक साइड पे लिखेंगे। यहाँ पे फ़र्ज़ करें ये पहला कॉलम है, प्रोजेक्ट की सब एक्टिविटीज़ उसमें आ जाएंगी। यहाँ पे उसका स्टार्ट और एंड डेट आ जाएगी, पहले कॉलम में उसकी स्टार्ट डेट उस एक्टिविटी की, दूसरे कॉलम में उसकी एंड डेट, उसके बाद उसका रिस्पॉन्सिबल पर्सन, यानी आपने अगर एक वर्कशॉप करानी है तो जाहिर है उसके अंदर आप ये सारी एक्टिविटीज एक तरतीब के साथ लिखेंगे एक लिस्ट के अंदाज में। हर एक्टिविटी की एंडिंग और स्टार्ट डेट लिखेंगे और उसके बाद उसका कंसर्निंग पर्सन लिखेंगे अगर किसी के जिम्मे आपने वो एक्टिविटी लगाई है। इसमें जो एक अहम चीज़ है वो ये है, बाज़ औक़ात हम उसको एड्रेस नहीं कर पाते तो हमें प्रॉब्लम आती है, वो ये होती है कि किसी भी एक्टिविटी के लिए हमें प्रॉपर टाइम एलोकेशन, हर एक्टिविटी ये खास टाइम मांगती है। एक तो हमें इसका नहीं पता होता, हमें वो ज़रूर जायज़ा लेना चाहिए। उसके लिए एक तरीकाकार है जिसे आप बैक ट्रैकिंग कह सकते हैं। क्या कह सकते हैं? बैक ट्रैकिंग। आपने एक फ़र्ज़ करें एक वर्कशॉप करानी है, उसके लिए बैक ट्रैकिंग का मतलब ये है कि आप अगर इस चीज़ का तायुन करना चाहते हैं कि हमारे ने जो टाइम जितना टाइम दरमियान में मौजूद है ये इसके लिए सफिशेंट है या नहीं, तो हम उसके लिए उस प्रोजेक्ट से पहले उसकी बैक ट्रैकिंग करेंगे। मसलन बैक ट्रैकिंग ये है कि एट दी एंड जब हमारे प्रोग्राम ने मुनक्किद होना है हम फर्ज करते हैं कि 5 से 15 अप्रैल तक हमारी एक वर्कशॉप होनी है, 5 से 15 अप्रैल। एक तरीका यह है कि आप इसकी बैक से इसकी एक्टिविटीज को स्टार्ट करें, यानी 5 से 15 तारीख तक अगर वर्कशॉप होनी है तो इसका मतलब यह है कि लोगों को एक ख़ास अरसा पहले उस प्रोग्राम को की इंटीमेशन होनी चाहिए। फ़र्ज़ करें आप एलोकेट करते हैं कि लोगों ने पूरे पाकिस्तान से चूंकि आना है लिहाजा हमारा टारगेट यह है कि 2 वीक पहले उनको इंटीमेट किया जाना चाहिए। तो 2 वीक आ जाएंगे सबसे पहले, जिसको हम कहेंगे कि उनको आगाह करने का जो पीरियड है। अगर 2 वीक पहले हमने उन्हें आगाह करना है तो इसका मतलब है कि अगर हम कोई पब्लिकेशन लेके आना चाहते हैं तो वो उससे कितने देर पहले आ जानी चाहिए। फ़र्ज़ करें चूंकि उसने पाकिस्तान के मुख्तलिफ इलाकों तक अगर फ्लोट करना है तो हम उसके लिए एक टारगेट मुअय्यन कर सकते हैं कि उसका जो सर्कुलर है वो फ़र्ज़ करें 2 वीक पहले आना चाहिए पब्लिकेशन। ये दो वीक पहले उसी वक्त आ सकती है कि दो वीक पहले आप इसके, इससे भी पहले आप इसके मौजूआत का तायुन कर चुके हों और इसके मुकर्रीन से टाइम ले चुके हों और जो जगह है उसका आप तायुन कर चुके हों, इस सारे काम के लिए फ़र्ज़ करें आपको 10 दिन और दरकार हैं, 10 डेज। ये चीज़ आपको मदद देगी कि आपको इस चीज़ का जायज़ा लेने में कि आपको इस प्रोग्राम के करने से पहले कितना मिनिमम टाइम रिक्वायर है। इसकी बुनियाद पर बाज़ औक़ात आप अपनी डेट को आगे भी कर सकते हैं। हमारे अक्सर प्रोग्राम्स की फेलियर का ये सबब होता है कि हमें उसकी एक एक एक्टिविटी के प्रॉपर टाइम का अंदाज़ा नहीं होता, या हम उसकी कोई एक एक्टिविटी मिस कर रहे होते हैं जिसे उसके अंदर सरंजाम पाना होता है। इस वजह से हम ये फ़र्ज़ कर लेते हैं कि अगर हमने एक वर्कशॉप सरंजाम देनी है तो आज अगर हम फैसला करें तो वो 2 हफ्ते के बाद हो सकती है, लेकिन अगर हमने इस तरह से उसको बैक ट्रैक किया हो तो हमें पता चलेगा कि ऐसा नहीं हो सकता। 2 हफ्ते में इसलिए नहीं हो सकती कि 1 हफ्ता तो उसकी पब्लिकेशन के आने में लग जाएगा। पब्लिकेशन करने से पहले हमें मीटिंग करनी है जिसमें मुकर्रीन का तायुन करना है, उसका एजेंडा बनाना है, 1 वीक उसमें लग जाएगा। फिर उस पब्लिकेशन के डिस्पैच होने में कोई टाइम लगेगा, फिर जिन लोगों तक जानी है उन लोगों के तैयार होने में भी कोई टाइम लगेगा। इसलिए हमारा एक्टिविटी चार्ट बनाना और इसी तरह अपने एक्टिविटीज़ को बैक ट्रैक करना हमें इस चीज़ में मदद देता है कि हम एक सक्सेसफुल प्रोग्राम करने के लिए कितना मिनिमम टाइम रिक्वायर है उसका बेहतर तायुन कर सकते हैं। लिहाजा हम अगर अपने तरबियती प्रोग्रामात को ज़्यादा बेहतर बनाना चाहते हैं तो अगर हम सम अप करें तो हमें एक काम तो ये करना है कि बाज़ अपने रेगुलर कामों को प्रोजेक्ट के अंदाज में करना है, यानी एक ख़ास वक्त के लिए उनको बेहतर बनाने के लिए हम उनका स्टार्ट और एंडिंग डेट मुअय्यन कर देंगे। जैसे हफ्तावार दुरूस है, हम कहेंगे कि आइंदा आने वाली सहमाही में हफ्तावार दुरूस को हमने 3 माह के अंदर इस सतह तक लेके जाना है। अब ये आपका एक प्रोजेक्ट करार पा जाएगा, इसका आप एक्टिविटी चार्ट बनाएंगे, इसके आप हर एक्टिविटी के लिए स्पेसिफिक ड्यूरेशन मुअय्यन करेंगे, इसका आप प्लान करेंगे, इसमें आप रिसोर्सेज को एलोकेट करेंगे, इस तरह से आप इसको प्रोजेक्ट मैनेजमेंट के स्टाइल में सरंजाम दे सकेंगे। दूसरी हमने ये बात की कि हमें अपनी स्ट्रेटेजी और ऑपरेशनल थिंकिंग दोनों को लेके चलना है। हमें अपने निज़ाम तरबियत के लिए, अपनी तंजीम के लिए स्ट्रेटेजिक लेवल पे भी सोचना है, यानी स्वॉट एनालिसिस करना है, अपने डिवीजन में अपनी स्ट्रेंथ, वीकनेसेस, अपॉर्चुनिटीज़ और थ्रेट्स को आइडेंटिफाई करना है ताकि उसकी रोशनी में हम ऑपरेशनल प्लान कर सकें। और ऑपरेशनल प्लान करते हुए हमें एक्टिविटी चार्ट के ज़रिए अपनी चीज़ों को इम्पॉर्टेंट और अर्जेंट के तनाजुर में प्रायोरिटाइज करने के ज़रिए अपने ऑपरेशंस को बेहतर बनाने की कोशिश करनी है। तो इस तरह से हम अपने तरबियती प्रोग्रामों की मैनेजमेंट को निस्बतन बेहतर कर सकते हैं। बर मोहम्मद वाले मोहम्मद सलावत।